अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगत को प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, थाहा संचार नेटवर्क मा।
यस कार्यक्रम का साथ मा कृषि विकास बैंक लिमिटेड, तपाई हाम्रो घर आँगन को बैंक,
विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड,
सेंचुरी कमर्शियल बैंक लिमिटेड,
सरल बैंकिंग सबैका लागि।
नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। इकोनोमिक टाइम्स सुरु गरौँ। आजका पत्र पत्रिकाका मुख्य हेडलाइन सम्बन्धी हेडलाइनबाट, चुलिँदै पेट्रोलियम पदार्थको सङ्कट, खपत कटौतीमा उचित उपाय अवलम्बन गर्न सुझाव, अर्थतन्त्र भयावह स्थितिमा नभएको राष्ट्र बैङ्कको दावी, अनावश्यक सरकारी खर्च घटाउन विज्ञहरूको सुझाव, विदेशी लगानी सम्बन्धी कानून संशोधनको प्रतिबद्धता, स्वास्थ्य बिमाको पहुँच पाउने 21 लाखमा पुग्यो, र बुढी गण्डकी गेजुवालाई दिने निर्णय मन्त्री परिषदद्वारा खारेज, स्वदेशी निर्माण गर्न निर्णय। अब अर्थतन्त्र दबावमा परेको सम्बन्धी प्रसङ्ग। कोरोनापछि तङ्ग्रिन थालेको अर्थतन्त्र पुनः सङ्कटतिर फर्किएको छ। 2 वर्ष लामो कोरोना महामारीको दुष्प्रभावबाट बाहिरिएर पुनरुत्थानको चरणमा प्रवेश गरेकै बेला स्थिति बिग्रिएको हो। बैङ्किङ प्रणालीमा तरलता अभाव, महँगी ऊर्जा अभाव, घट्दो विदेशी मुद्रा सञ्चित लगायतले गर्दा अर्थतन्त्र सङ्कटतिर धकेलिएको हो। अर्थतन्त्रमा चाप पर्ने सङ्केत गत साउनदेखि नै देखिएको थियो। नेपाल राष्ट्र बैङ्कले हरेक महिना सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले अर्थतन्त्र नकारात्मक दिशामा जान लागेको देखाएको छ। साउनदेखि नै सोदानान्तर स्थिति घाटामा जान थाल्यो भने विदेशी मुद्रा सञ्चित घट्न सुरु भयो। यसका अतिरिक्त व्यापार घाटा बढ्ने, विप्रेषण आप्रवाह घट्ने, बैङ्कमा लगानी योग्य रकम नहुने जस्ता समस्या सतहमा आइसकेको थियो। त्यसलाई समाधान गर्न प्रभावकारी कदम नचाल्दा अर्थतन्त्र सङ्कटमा गइसकेको विज्ञहरूले बताएका छन्। पछिल्लो समय देखिएको इन्धनको मूल्य वृद्धि, ऊर्जा सङ्कट, महँगी जस्ता समस्याले अर्थतन्त्र प्रभावित भएको उनीहरूको भनाइरहेको छ। यस्तो बेला सरकारले तत्काल सुधारका काम गर्नुपर्ने विज्ञहरूले बताएका छन्। अहिले अर्थतन्त्रमा देखिएको दबाव र अब यसलाई कसरी समाधान गरिँदैछ लगायतका विषयमा कुराकानी गर्नका लागि अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता ढुण्डिराज निरौला हामीसँग हुनुहुन्छ। यहाँलाई स्वागत छ थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा। पछिल्लो समय अर्थतन्त्रमा केही दबावहरू बढिरहेको छ, यसै सन्दर्भमा कतिपयले श्रीलङ्काकै मोडेलमा नेपालको अर्थतन्त्र गयो, अब अहिले त कतिपयले चुनावै गराउन पनि गाह्रो होला भने जस्ता कुराहरू र तलब खुवाउन गाह्रो होला भन्ने जस्ता कुराहरू पनि एक किसिमको भ्रमका हिसाबले पनि छरिएको अवस्था छ भने अर्कोतिर कतिपय सूचकहरू निकै दबावमा परेको देखिएको छ। यस्तो अवस्थामा अर्थ मन्त्रालयको प्रवक्ताका हिसाबले हेर्दा अहिलेको अर्थतन्त्रको स्थिति कस्तो हो, कतिको दबाव परेको?
अहिले यहाँले भने जस्तै अर्थतन्त्र त दबावमै छ, स्ट्रेसमै छ हाम्रो नेपालको अर्थतन्त्र। अब विश्वव्यापी रूपमा देखा परेको अर्थतन्त्रको चाहिँ अब अवस्था सँगसँगै नेपाल पनि प्रभावित नै छ। अब हाम्रो आयातमा आधारित अर्थतन्त्र भएको कारणले गर्दाखेरि पनि अलिक व्यापार घाटा परेको अवस्था हो हाम्रो। निर्यात अब हाम्रो सानो स्केलमा छ, बढ्न त परेको छ, तथापि अहिले जुन रूपमा श्रीलङ्कासँग तुलना गरेर बाहिर कहीँ केही मिडियाहरूमा आएका सूचनाहरू र केही नागरिकहरूमा चर्चा परिचर्चा भएका विषयहरू चाहिँ यी अब सत्य होइनन्। किन भन्दाखेरि स्टेजमा छ, दबावमा छ अर्थतन्त्र, हाम्रो अर्थतन्त्र यो विदेशी विनिमय
श्रीलङ्कासित हाम्रो असमानता, अहिले श्रीलङ्कामा जे जस्तो स्थिति देखियो र हामी बिचको असमानता के हो त्यो चाहिँ अलिकति गर्दैन।
त्यहाँको असमानतासँग तुलना गर्दाखेरि वैदेशिक ऋण लिएको विषय लगायतका कुराहरू त्यहाँ श्रीलङ्काको अर्थतन्त्रसँग जोडेर हेरेको पाइन्छ. तर हाम्रो वैदेशिक ऋण पनि छ, वैदेशिक अनुदान पनि छ. तर अहिले हाम्रो अवस्था जुन विदेशी विनिमय विदेशी मुद्राको संस्थितिको अवस्था छ, त्यो संस्थितिको अवस्था हाम्रो त्यस्तो छैन. किनभने त्यहाँ त अब कागजको भुक्तानी दिन दिन नसकेर विद्यार्थी यो पनि भयो भन्ने छ. त्यसैले त्यस्तो हुन्छ कि भनेर चाहिँ बाहिर आकलन गरेर केही सूचनाहरू केही चाहिँ अनौपचारिक छलफलका क्रमलाई पनि जोडेर सूचना आइदिँदाखेरि तपाईँको चाहिँ यस्तो हो कि भन्ने भ्रम जान सक्छ. हाम्रो अब विदेशी विनिमय संस्थिति विदेशी मुद्राको संस्थिति पनि त छ पनि छ महिनालाई वर्ष सेवा आय धान्न सक्ने अवस्थामा नै छ. र विप्रेषण पनि नै हेर्नुहुन्छ भने पनि फागुन महिनामा त 91 अरब विप्रेषण भित्रियो. विप्रेषण पनि अहिले केही गत विगतको तुलनामा गत वर्षको सोही अवधिको तुलनामा 5% नै कमी देखिए तापनि अहिले हामीसँग 5 खरब 40 अरब प्लसमै तपाईँको चाहिँ विप्रेषणको अवस्था छ. हामीसँग खास गरी अब आयातको अवस्था र निर्यातको व्यापार घाटाको अवस्था चाहिँ हामीसँग निश्चय नै अब लगभग 11.5 खरब प्लसमै छ. हामीसँग शोधनान्तर घाटाको अवस्था 2 खरब 47 अरब छ. चालू खाता घाटा 4 खरब 13 अरब छ. तर अब अहिले हामीसँग भएको खास गरी यो यो अर्थतन्त्रको एक्टिभिटीहरू हेर्दाखेरि चाहिँ गत कोभिड पछाडि परेको प्रभावसँग तुलना गरेर हेर्ने हो भनेदेखि हामीसँग उद्योग धन्दाहरू करिब करिब 97-98% गत वर्षको सोही अवधिको तुलनामा 97-98% चाहिँ तपाईँको चाहिँ उद्योगहरू सञ्चालनमा आएका छन्। अब टुरिज्म पनि केही हदसम्म अगाडि बढेको अवस्था पनि छ. र निश्चय नै अहिले तपाईँको यो पेट्रोलमा परेको मूल्य वृद्धिले हाम्रो चाहिँ अब विदेशी मुद्रा भुक्तानीमा परेको चापसँग जोडिएर आयातसँग खास गरी आयात अलिक ठुलो भएको हुनाले त्यो आयातका विषयलाई जोडिएर हामीसँग अर्थतन्त्रमा के दबाब छ, त्यसैले अर्थतन्त्रमा देखेको यो दबाबलाई यो स्ट्रेसलाई सामना गर्नको लागि माननीय अर्थमन्त्रीज्यू श्रीमान सचिवजीहरू समेत भएर सम्बद्ध निकायसँग चाहिँ बरोबर छलफल पनि भइरहेछ, निर्देशन पनि भइरहेछ. राष्ट्र ब्याङ्कका गभर्नरज्यू, राष्ट्र ब्याङ्कका तपाईँको त्यहाँको डिपुटी गभर्नरज्यू, उद्योग वाणिज्य मन्त्रालयका सचिवज्यू लगायतसँग पनि तपाईँको छलफल भएको छ. विभिन्न सरकारवालाहरूसँग छलफल भएको छ, परामर्श भएको छ. उहाँहरूलाई चाहिँ आआफ्ना ठाउँबाट चाहिँ यथार्थ सूचना, जनतालाई यथार्थ सूचनाहरू चाहिँ सूचित गर्नुपर्छ. जुन खालका चाहिँ गलत सूचनाहरू बाहिर गइरहेका छन्, यथार्थ सूचना के हो, यथार्थ अवस्था के हो, त्यो यथार्थ अवस्था सुसूचित गराएर चाल्नुपर्ने, आआफ्ना अधिकारहरू भएका विषयहरूबाट चाल्नुपर्ने कदमहरू उपयुक्त ढङ्गले चालिएमा चाल्नुपर्छ भनेर निर्देश पनि गएको छ. त्यही अनुसार पनि तपाईँ निर्देशन गएका विषयहरूलाई पनि सुझावका रूपमा यी आए भनेर बजारमा आएको पाइन्छ. त्यसको हुनाले त्यस अनुसारले चाहिँ आआफ्ना एक्टिभिटीहरू आआफ्ना गतिविधिहरू चाल्नुपर्छ. अर्थतन्त्रका चालकहरूलाई त्यो ढङ्गले चल्नुपर्छ भनेर चाहिँ निर्देशन भएको छ. र अर्थ मन्त्रालय यसमा संवेदनशील भएर तपाईँको लागिरहेको छ र सबैलाई परिचालन गर्नको लागि आआफ्ना ठाउँबाट चाहिँ निर्देशन दिएको छ. सहजीकरणको रूपमा चाहिँ गइरहेको
अहिलेको मुख्य विषय चाहिँ विदेशी सञ्चिति घट्दो एकदमै दबाबमा नै परेको देखिएको छ. यसको बिच गत कार्तिकदेखि नै विभिन्न उपायहरू अवलम्बन नगरिएको होइन, वस्तुको आयात नघटेको पनि होइन, परिणाम त घटे तापनि वस्तुको मूल्यका कारण चाहिँ त्यसको असर चाहिँ खासै धेरै देखिएको अवस्था छैन. र यो बिचमा ठुलो समस्या चाहिँ पेट्रोलियम पदार्थबाट परेको र यसको चाहिँ खपत घटाउने भनेर राष्ट्र ब्याङ्कको तर्फबाट नेपाल आयल निगमको तर्फबाट सुझाव पनि आइरहेको सन्दर्भमा हामीले के गर्दैछौँ?
सुझाव भन्दा पनि यस्तो छ, यो विषयलाई लिएर चाहिँ अर्थ मन्त्रालयमा एकदम चासो र चिन्ता बढ्दा भइरहेको अवस्थाले गर्दाखेरि यो सुझाव उहाँहरूले सुझाव भन्दा पनि उहाँहरूसँग छलफल गरेर मन्त्रालयमा माननीय अर्थमन्त्रीजीको चाहिँ संयोजकत्वमा विभिन्न सरकारहरू भएको एउटा छलफलमा माननीय मन्त्रीजीमा निर्देशन गएको छ. उपयुक्त कदम के चाल्न उपयुक्त हुन्छ र वास्तविक तथ्यगत सूचनाहरू के हो, जनतालाई सुसूचित पनि गराउनु पर्यो, त्यो अनुसारले जानु पर्यो, के गर्न सकिन्छ भन्ने विषयमा चाहिँ छलफल भएका विषय हुन्. छलफलका क्रममा आएका विषयहरूलाई तपाईँको चाहिँ कतिपय तपाईँको चाहिँ सूचना यिनै सुझाव नै हुन् भन्ने पनि गएको छ. त्यसै क्रममा त्यही निर्देशन भएका विषयहरू, परामर्श भएका विषयहरू, छलफल भएका विषयहरूका रूपमा चाहिँ जस्तो उद्योग वाणिज्य मन्त्रालयबाट आयल निगम आयल पेट्रोलियम पदार्थको सम्बन्धमा आएको सुझाव भन्नुभयो, राष्ट्र ब्याङ्क तर्फबाट आएको सुझाव भन्नु, त्यो विषय चाहिँ त्योभन्दा पूर्व भएका छलफलका विषयहरूलाई जोडेर आएको विषय हो. त्यसो भएको हुँदाखेरि जस्तो हामीसँग चाहिँ अब त्यसमा के छलफल भएको छ भन्दाखेरि कसरी तपाईँको चाहिँ मितव्ययी ढङ्गले उपयोग गर्न सकिन्छ र कसरी तपाईँको न्यून यो यदि बोर्डरमा भएका तपाईँका चाहिँ यदि स्मग्लिङहरूसँग त्यसलाई कसरी कन्ट्रोल गर्न सकिन्छ, सबैले मितव्ययी ढङ्गले उपयोग गर्ने उपायहरू के हुन सक्छन् ती विषय समेतमा र यथार्थ अवस्था बारेमा जानकारी गराउनुपर्छ भन्दा भएका विषयलाई यो सुझावको रूपमा प्राप्त भएको भन्ने भाषा सुझाव नै भन्न पनि सकिन्छ, किन भन्दाखेरि निर्देशनबाट छलफलबाट तपाईँहरूले एक्सर्साइज गर्नुहोस् र त्यो अनुसारको चाहिँ नागरिक
मतलब तपाईँले भन्न खोजेको अर्थ मन्त्रालयले अर्थमन्त्रीले चासो राखेपछि आएका सुझाव हुन् भन्ने कुरा मात्रै हो। म अन्तिममा अब यो सबै कुराहरू एउटा चाहिँ अलिकता दबाबमा अर्थतन्त्र परेको छ भन्ने कुराहरू रहेका छन्, खास गरी विदेशी मुद्राको सञ्चिति अलि बढी दबाबमा भएको भएर कसरी त्यसलाई बढावा दिने भन्ने हिसाबले केही कामहरू अगाडि बढेको देखिन्छ। अर्कोतर्फ हेर्ने हो भने जनता चाहिँ अलिकता मूल्य वृद्धिको चापमा पर्ने, मूल्य वृद्धि नियन्त्रण बाहिर जाने सङ्केत पर्याप्त देखेको छ। यद्यपि अहिलेसम्मको स्थितिमा हामीले जुन कदममा राख्ने भनेका थियौँ, जुन प्रतिशतमा राख्ने भनेका थियौँ, त्यहाँ नै रहेको अवस्था देखेको छ। भारतको रिजर्भ बैङ्कले चाहिँ अब 6%भन्दा माथिको मूल्य वृद्धि जाने भन्ने भनिरहेको अवस्थामा हामीले यसलाई मूल्य वृद्धिलाई नियन्त्रणमा लिनका लागि, मूल्य वृद्धिलाई हाम्रो सीमाभित्र कायम राख्नका लागि के गर्दैछौँ, कसरी यसलाई हेरिरहेका छौँ?
यस सम्बन्धमा नि जस्तो मूल्य वृद्धि जुन भारतसँग भएको यहाँले कुरो गर्नु त्यो विषय र यो डलरको मूल्य वृद्धिका कारणले आयातित वस्तुको चाहिँ मूल्य वृद्धि भएको विषय र बजारमा उपभोक्तालाई मार पर्ने विषय, त्यो विषयमा पनि एउटा छलफल भएको थियो अस्ति तपाईँ चार दिन अगाडि छलफल भएको छ। त्यो विषयमा पनि उपयुक्त ढङ्गले आम उपभोक्तालाई चाहिँ मार नपर्ने गरी र अर्थतन्त्रलाई चाहिँ अब सबल बनाउने गरी उपयुक्त ढङ्गको उपाय के अप्नाउन सकिन्छ तपाईँहरूले त्यो अनुसारको एक्सर्साइज गर्नुहोस् र त्यो अनुसारको चाहिँ नागरिकमा चाहिँ सर्वपहिला चाहिँ सबभन्दा पहिला चाहिँ सुशिक्षित गराएर जानकारी गराएर त्यसलाई चाहिँ अगाडि कार्यान्वयनमा लानुपर्छ, के गर्न सकिन्छ त्यो होमवर्क गर्नुहोस् भन्ने खालको विषय पनि भएको छ। र अहिले यहाँले भने जस्तो जुन देखिन्छ हाम्रो अब यो आयातका विषयहरूमा पनि त जस्तो अब हामीले चाँदीको चाँदी भन्सार बढाएको अवस्था सुनमा चाहिँ तपाईँको चाहिँ अब
चाँदीमा भन्सार बढाउँदा सायद त चाँदीको कटौती त लगभग 70% जतिले मूल्य आयात घट्यो, सुनमा पनि केही देखियो, अरू वस्तुहरूमा पनि केही घटे तापनि
47 वस्तुमा मार्जिन लगाएको विषयहरू छ। कतिपय तपाईँको चाहिँ अब यी विलासी वस्तुहरू यदि अत्यावश्यक वस्तुहरू छन् ती विषयमा चाहिँ कसरी कन्ट्रोल गर्न जान सकिन्छ, यी सबै विषयमा चाहिँ विहङ्गम तपाईँको चाहिँ विश्लेषण गरेर वृहत विश्लेषण गरेर यथार्थ अवस्था चाहिँ जानकारी गराएर अगाडि चाहिँ बढ्नुपर्छ भन्ने स्टेजमा भएको हुँदाखेरि दबाबमा भएको हुँदा त्यसलाई कसरी परिचालन गर्न सकिन्छ भनेर चाहिँ छलफल भएको विषय छ र समीक्षा भएको विषय र त्यसलाई चाहिँ सहजीकरण गर्ने विषयमा चाहिँ निर्देशन पनि गएको विषय छ। ती उपायमा चाहिँ सम्बन्धित अथोरिटीहरूले आफ्ना ठाउँबाट सुझाव पेस गरेर विश्लेषण गरेर अगाडि बढ्ने भनेर जान सक्ने अवस्था लाई निर्देशन भएको छ।
हस्, तपाईँको महत्त्वपूर्ण समय र विचार हामी र हाम्रा श्रोतालाई उपलब्ध गराइदिनु भयो, धन्यवाद।
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता ढुण्डीराज नेरौला। थाहा सञ्चार नेटवर्कको इकोनोमिक टाइम्समा अब आजका पत्र पत्रिकाका आर्थिक हाइलाइट्सहरू। मन्त्री परिषदको बिहिबार बसेको बैठकले 1200 मेगावटको बुढी गण्डकी जलविद्युत आयोजना बनाउन चिनिया निर्माण कम्पनी गेजुआ ग्रुप अफ कम्पनी सीजीजीसीलाई दिने निर्णय खारेज गरेको छ। ऊर्जा मन्त्रालयले खारेज गर्ने सम्बन्धी प्रस्ताव केही हप्ता अघि मन्त्री परिषदमा पेश गरेको थियो। अब आयोजना स्वदेशी लगानी मार्फत बनाइने एक मन्त्रीले जानकारी गराउनु भएको छ। ऊर्जा मन्त्रालयले बुढी गण्डकी मोडालिटीको प्रारम्भिक अवधारणा समेत तयार पारिसकेको छ। नयाँ मोडालिटी अनुसार जलाशयुक्त आयोजनाको बाद र पावर हाउस निर्माण दुई फरक कम्पनीले गर्ने प्रस्ताव गरिएको छ। विद्युत प्राधिकरण वा सरकारी स्वामित्वको कुनै पनि स्थापना गरेर बाँध निर्माण गर्ने प्रस्ताव छ। बाँध निर्माण सरकारी ऋण वा अनुदान हुने तथा पावर हाउस निर्माण भने निजी कम्पनीको लगानीमा हुने गरी प्रारम्भिक मोडालिटीमा तयार गरिएको छ। तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित समितिले आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सकिने सुझाव दिएको थियो। त्यसैलाई टेकेर आयोजना अघि बढाउन मन्त्रालयले तयारी गरेको छ। योजना अनुसार काम भएको भए यो आयोजना 2069-70 निर्माण थालेर 2077-78 सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। बुढी गण्डकी जलविद्युत आयोजनाको क्षमता 1200 मेगावटको भनिएको छ। जलाशयको क्षेत्रफल 63 वर्ग किलोमिटर, जलाधार क्षेत्र 5005 वर्ग किलोमिटर, बाँधको उचाइ 263 मिटर र बाँधको लम्बाइ 700 मिटर रहने भनिएको छ। वार्षिक विद्युत उत्पादन 3383 गिगावट आवर र विस्थापित हुनेको सङ्ख्या 10 5436 डुबान क्षेत्र 66.36 किलो वर्ग किलोमिटर रहेको छ भने वातावरणीय खर्च कुल लगानीको 25% र खेतीयोग्य जमिन डुबान 32.6 वर्ग किलोमिटर रहने बताइएको छ। त्यस्तै कुल आयोजना लागत 2.59 अर्ब स्वर्णिम आगले कार्यदलका अनुसार 2.70 अर्ब रहने बताइएको छ भने आन्तरिक प्रतिफल दर 12.7% हुन सक्ने अनुमान गरिएको छ। बूढी गण्डकी गेजुवालाई दिने निर्णय मन्त्री परिषदद्वारा नै खारेज, स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। पेट्रोलियम पदार्थको निरन्तरको मूल्य वृद्धिले अर्थतन्त्रमै असर देखिन थालेको छ। विदेशी मुद्रा सञ्चित प्रभावित हुनका साथै व्यापार घाटा झन बढेको छ। अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्य वृद्धि भएपछि नेपाल आयल निगमको ढुकुटी रितिएको छ। निगम आउने महिनादेखि पेट्रोलियम पदार्थ खरिद भुक्तानी दिन नसक्ने अवस्थामा रहेको छ। निगमले हालसम्म 45 अर्ब रुपियाँ घाटा बापत रकम भुक्तानी गरिसकेको छ। निगमले सञ्चित 19 अर्ब, मूल्य स्थिरीकरण कोषको 14 अर्ब र गत वर्षको नाफा 12 अर्ब रुपियाँ भुक्तानी दिइसकेको छ। अब निगमसँग बिक्रीबाट आएको रकम बाहेक अन्य कुनै पनि रकम निकास गर्ने ठाउँ छैन। सञ्चित र मूल्य स्थिरीकरण कोषमा रकम सकिएको छ। पछिल्लो मूल्य समायोजन पश्चात पनि निगम मासिक 9.24 अर्ब रुपियाँ घाटामा रहेको छ। निगमले प्रति लिटर 182 रुपियाँ लागतमा पेट्रोललाई 160 रुपियाँमा बिक्री गरेको जनाएको छ। चुलिँदै पेट्रोलियम पदार्थको सङ्कट, खपत कटाउँदै उचित उपाय अवलम्बन गर्न विज्ञहरूको सुझाव, गोर्खापत्र दैनिकमा समाचार रहेको छ। यता आयातमा कटौती गरेसँगै मन्त्री तथा सरकारी निकाय मातहतका पदाधिकारीले राज्यबाट प्राप्त गर्ने सुविधा कटौती गर्न अर्थविदहरूले सुझाव दिएका छन्। पछिल्लो समय इन्धन लगायतका अन्य वस्तुहरूको चुलिँदो मूल्यका कारण अर्थतन्त्रका सूचकहरू नकारात्मक भएसँगै अर्थविदले इन्धनको कोटा कटौती गर्न सुझाव दिएका हुन्। अत्याधिक आयातले विदेशी विनिमय सञ्चितमा चाप परेसँगै मूलत इन्धनको खपत घटाउनु पर्नेमा जोड दिएको छ। सरकारी उच्च पदस्थ पदाधिकारीहरूले राज्यबाट अत्याधिक इन्धनको सुविधा प्राप्त गर्ने गरेको र हालको परिस्थितिमा यो सरकारलाई कटौती गर्न सके विदेशी विनिमय सञ्चितको दबाव केही कम हुने उनीहरूको तर्क रहेको छ। आयातले विदेशी विनिमय सञ्चितमा परेको चापलाई कम गर्न मन्त्रीसहित विभिन्न सरकारी कर्मचारीलाई दिइँदै आएको पेट्रोलियम पदार्थको कोटामा 50% कटौती गर्न वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर विशेम्बर प्याकुरेलले आग्रह गर्नुभएको छ। अनावश्यक सरकारी खर्च घटाउन सुझाव, कारोबार दैनिकमा समाचार रहेको छ। थाहा संचार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार बाँकी छन्, रेडियो सुन्दै गर्नुहोला।
हाकिम साहब, यसो मानेश्वरतिर पुगेरौँ कि?
कार्कीजी, जहिले कामको बेला मानेश्वर मानेश्वर होइन, के छ र त्यहाँ?
मञ्जुश्री फाइनेन्समा खाता थियो त्यसैले नि हाकिम साहब।
लौ, तपाईँलाई त थाहै रहेनछ, हाम्रै सुविधाका लागि मञ्जुश्री फाइनेन्स लिमिटेडले यही चाबेल, गोङ्गबु र कलङ्कीमा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ नि।
अब त सजिलो हुने भयो।
निक्षेपमा सर्वाधिक ब्याज दर भएको नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त मञ्जुश्री फाइनान्स लिमिटेड, प्रधान कार्यालय नयाँ बानेश्वर काठमाडौँ, फोन 01-4794-170, शाखा कार्यालय न्यू रोड चाबहिल, गोङ्गबु र कलङ्की।
हेलो श्रीमानज्यू,
के छ खबर?
अलिकति खर्चको आवश्यकता परेको थियो, कसरी पठाइदिनु हुन्छ?
कृषि विकास बैंकले अहिले रेमिटेन्स खाता ल्याएको रहेछ, मैले त अनलाइन खाता पनि खोलिसके नि त, खातामा नियमित बचत भइरहेको छ नि प्यारी।
ए हो र, हजुरको खाताको पैसा अनि मैले कसरी पाउनु त प्यारा?
म यहीबाट तिम्रो खातामा रकम ट्रान्सफर गरिदिन्छु, कनेक्ट आइपिएस र इन्टरनेट बैंकिङ सेवा पनि त छ नि त कृषि विकास बैंकको।
उच्चतम ब्याज दर रेमिटेन्स बचत खाता 8.10% र रेमिटेन्स मुद्दती खाता 12.03%।
विस्तृत जानकारीका लागि आजै adbl.gov.np सर्च गरौँ र आफूले चाहेको खाता शून्य मौजातमा तुरुन्तै खोलौँ। सम्पूर्ण सुविधा सहितको तपाईँ हाम्रो घर आँगनको बैंक
कृषि विकास बैंक।
हे बाबा, हेर त हेर, कृषि विकास बैंकको सेवा।
ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौँ।
ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
नेपाल सरकार विज्ञापन बोर्ड।
रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। सरकार गठन भएको 8 महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्ति गर्नुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा दिलेन्द्र प्रसाद बडुलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्ति गर्नुभएको। बडु यसअघि कानुन न्याय तथा संसदीय मामिला मन्त्री रहनुभएको थियो। केपी ओली नेतृत्वको सरकार ढले पछि गत 29 असारमा देउवा प्रधानमन्त्री बन्नुभएको थियो। प्रधानमन्त्री भएको झन्डै 3 महिनापछि देउवाले 22 असोजमा मन्त्री परिषद विस्तार गर्दै गजेन्द्र बहादुर हमाललाई उद्योग मन्त्रीको नियुक्ति गर्नुभएको थियो। तर हमाललाई प्रधान न्यायाधीश सोलेन्द्र शमशेरको कोटामा मन्त्री बनाइएको भन्दै विरोध भयो। चौतर्फी विरोध र आलोचना भएपछि नियुक्ति पाएको 2 दिनमै हमालले राजीनामा गर्नुभएको थियो। त्यस यता प्रधानमन्त्री आफैले उद्योग मन्त्रालय सम्हाल्दै आउनुभएको थियो। विभागीय मन्त्री नहुँदा उद्योग वाणिज्य क्षेत्रका नीतिगत निर्णय रोकिएका थिए। मन्त्रीको अध्यक्षतामा गर्ने औद्योगिक प्रवर्धन बोर्ड तथा गुणस्तर परिषदको बैठकहरू समेत बस्न सकेका थिएनन्। नेपाल राष्ट्र बैङ्क का कार्यकारी निर्देशक तथा प्रवक्ता डाक्टर गुणाकर भट्टले मुलुकको आर्थिक स्थिति भयावह अवस्थामा नरहेको बताउनु भएको छ। नेपालको अर्थतन्त्रलाई श्रीलङ्काको आर्थिक सङ्कटसँग तुलना गर्न नसकिने धारणा व्यक्त गर्दै उहाँले श्रीलङ्काको आन्तरिक र बाह्य ऋण कुल ग्राहस्त उत्पादनको 117% रहेको तर हाम्रो यो अवस्था नरहेको बताउनु भएको छ। उहाँले भन्नुभएको छ, हाम्रो आजको अवस्था अर्थतन्त्रको भयावह छैन, अर्थतन्त्रका आधार त्यति कमजोर छैनन्, हाम्रो अर्थतन्त्र उज्यालो पक्ष पनि छन्, अहिले देखिएको दबाबलाई पनि सम्बोधन गर्न सकिन्छ। अहिले मूल्यमा को दबाब परेको बताउँदै डाक्टर भट्टले आपूर्ति प्रभावित भएको र पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले अन्य मुलुकमा पनि यस्तै दबाब परेको बताउनु भएको छ। अछाम सुर्खेत बीचमा रहेको कर्णाली नदीमा निर्माण गरिन लागेको वेतन कर्णाली अर्ध जलाशयुक्त जलविद्युत आयोजना प्रभावित लाई जग्गा मुआवजा निर्धारण गरिएको छ। आयोजनाले प्रभाव पार्ने अछामको ढकारी र तुरुमा खातका बासिन्दाको जग्गालाई 2 किसिमका वर्गीकरण गरेर मुआवजा दिन थालिएको हो। सरकारले विदेशी लगानी सम्बन्धी विद्यमान ऐनमा भएका व्यवस्थाले लगानीकर्तालाई कुनै पनि समस्या भए संशोधन गर्ने प्रतिबद्धता जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपालमा रहेका बहुराष्ट्रिय कम्पनीले लगानीकर्तासँग गरेको छलफलमा मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले कानुनी सुधारका लागि तयार रहेको बताउनु भएको छ। वैदेशिक लगानीको सहजीकरणका लागि हाम्रो अधिकतम प्रयास रहन्छ। विद्यमान ऐन कानुन र नियमावली संशोधन गर्न हामी तयार छौँ। निजी क्षेत्र विदेशी लगानीकर्ताको माग यसबाट सम्बोधन गर्न सकिन्छ, सचिव पोखरेलले बताउनु भएको छ। विदेशी लगानीको गुणात्मक तथा प्रेरणात्मक प्रवर्धन जारी जरुरी रहेकोमा उहाँले जोड दिनुभएको छ। उहाँले यसका निमित्त आफूहरू विदेशी लगानी सम्बन्धी कानुन समसामयिकता सुधार गर्ने र निजी क्षेत्रले पनि त्यसमा सकारात्मक सहयोग गर्नुपर्ने बताउनु भएको छ। लगातार 5 कारोबार दिन ओह्रालो लागेको नेप्से परिसूचक साताको अन्तिम दिन 35.69 अङ्कले बढेको छ। बिहिबार नेप्से परिसूचक 2464.35 बिन्दुमा पुगेको छ। बुधबार 2428.66 अङ्कमा अडिएको नेप्से सूचक बिहिबार अधिकतम 2476.37 र न्यूनतम 2427.71 अङ्कको बिचमा रहेको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ। बिहिबार 2,12,15,11,280 रुपियाँ बराबरको कारोबार भएको छ। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर अमेरिकी डलर एकको खरिद दर 121.24 रुपियाँ बिक्री दर 121.84 रुपियाँ युरो एकको खरिद दर 132.12 रुपियाँ बिक्री दर 132.77 रुपियाँ पाउन्ड स्टर्लिङ एकको खरिद दर 158.53 रुपियाँ बिक्री दर 159.32 रुपियाँ चिनिया युएन एकको खरिद दर 19.06 रुपियाँ बिक्री दर 19.15 रुपियाँ थाई बाट एकको खरिद दर 3.62 रुपियाँ बिक्री दर 3.64 रुपियाँ मलेसियन रिङ्गिट एकको खरिद दर 28.74 रुपियाँ बिक्री दर 28.88 रुपियाँ कुवेती दिनार एकको खरिद दर 397.90 रुपियाँ बिक्री दर 379.70 रुपियाँ र बहराइन दिनार एकको खरिद दर 321.59 रुपियाँ बिक्री दर 323.18 रुपियाँ रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।